नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जको अत्यन्तै लोकप्रिय कार्यक्रम तातो बहसको पर्खाइमा बस्नुभएका यहाँहरू सम्पूर्ण सुदूरपश्चिमवासीहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम तातो बहसको साथमा। कार्यक्रम प्रस्तुत म नवराज थानक, भने मलाई प्राविधिक रूपमा सहयोग गर्दै हुनुहुन्छ अनिल, हुनुहुन्छ आज प्राविधिक मित्रको रूपमा, र हामी दिनौ विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ, छलफल गर्छौँ कार्यक्रम तातो बहसमा। र बिहानी पक्कको यो फ्रेस बिहानी पखमा हामी तातो तातो विषयमा खरो खरो बहस गर्छौँ, हामी दरो बहस गर्ने प्रयास हामी दिनौँ गर्छौँ, र यही विषय सन्दर्भलाई आज जोड्दैछु म। एकजना अतिथि हामीसँग हुनुहुन्छ र गोदावरीमा अघिल्लो वर्ष महाकुम्भ मेला लाग्यो र उहाँले यो निरन्तरता दिइरहनु भएको छ। वास्तवमै सुदूरपश्चिमको एउटा धार्मिक स्थलमा कहिले त्यही क्षेत्र हो जहाँ चाहिँ हामी हजारौँ लाखौँ दर्शनार्थी पुजारी हामी चाहिँ भक्तालु भक्तजन श्रद्धालुहरू त्यही ठाउँमा गएर हामी स्नान गर्छौँ, पूजा गर्छौँ, हामी धर्म कमाउने काम गर्छौँ भने कहिले त्यही स्थान हो जहाँ चाहिँ हामीले मान्दै आएको पुजिँदै आएको एउटा राष्ट्रिय जनावर, हाम्रो आस्थाको केन्द्र, हामीले पुज्दै आएको हाम्रो गौमातालाई चाहिँ हत्या गरिन्छ, त्यसको चाहिँ जसरी चाहिँ त्यो ठाउँलाई चाहिँ अपवित्र बनाइने काम गरियो, यी यावत विषयहरू बेला बखतमा चर्चा पनि आउँछन्। र एकजना त्यसको संरक्षक र गोदावरी लाई चाहिँ एउटा धार्मिक तीर्थस्थल पर्यटकीय स्थल बनाउनुपर्छ भनेर जसले परिकल्पना गर्नुभयो र यसका संयोजक आज हामीसँग हुनुहुन्छ। गोदावरी मेला जुन एउटा कन्सेप्ट ल्याउनुभयो उहाँले, गोदावरी महाकुम्भ मेलाका कल्पनाकार संयोजक, र पछिल्लो समय उहाँले 12 राशि 9 ग्रह र 27 नक्षत्रको चाहिँ उहाँले एउटा परिकल्पना गरेर नयाँ अवधारणासहित गोदावरीमा माघ 1 गतेदेखि 12 दिनसम्मको यो एउटा कुम्भ मेलाकै रूपमा उहाँले फेरि एउटा कन्सेप्ट अगाडि ल्याउनु भएको छ। के हो यसको उद्देश्य, के हो उहाँले गर्न खोज्नुभएको, के हो यो समग्र विषयलाई आज जोड्दैछु। आजको अतिथि हामीसँग हुनुहुन्छ गोदावरी धार्मिक तीर्थस्थलका एकजना संरक्षक प्रचारक, हामीसँग हुनुहुन्छ पद्मराज जोशी हुनुहुन्छ, उहाँलाई म वेलकम गर्न चाहन्छु। स्वागत छ यहाँलाई सर।
धन्यवाद यहाँको यो चिसो मौसममा तातो बहसमा सहभागी हुने अवसर दिनुभयो, यसको लागि
नामै अचम्म छ,
अचम्मै छ, मलाई खुसी लाग्यो किनभने मौसम चिसो चिसो छ तर तपाईँको बहस तातो छ, गरम।
मेरा एमडी साहब होइन गोपाल हमालजीले, हाम्रो गोपी हमालजीले भन्नुहुन्थ्यो यो नामै युनिक छ नवराज,
वास्तवमा युनिक छ।
कस्तो लागिरहेछ आज दिनेश एफएमको फ्रेस तातो बहस अत्यन्तै लोकप्रिय बनाइदिएका छन्? एक हप्तामा बजारमा धेरै ठाउँमा चर्चा हुन सुरु भइसकेको छ, धेरै कुराहरू हाम्रो टेलिफोनले गडबडी छ होइन भने हामी राजनीति माहौललाई पनि तताउँछौँ केही दिनमा।
हजुर, खुसी लागेको छ किनकि आजको सम्पत्ति भनेको नि सूचना हो। यहाँहरू जस्ता सञ्चारकर्मी जसले एउटा भित्र हाम्रो संस्कृतिलाई हेर्ने हो भने पनि, यदि अर्जुन जस्तो संवादक संवाददाता नभएको भए, गीता जस्तो कृष्णबाट चाहिँ त्यो दुहेर गीता निकल्ने थिएन। यस कारण एउटा सञ्चार नै आजको यो जीवनको यो जगतको एउटा ठुलो सम्पत्ति हो। जोसँग जति सूचना छ, जोसँग जति प्रविधि छ, र प्रविधि भएर पनि जसले जुन तरिकाले त्यसलाई ठिक ठाउँमा जसले प्रयोग गर्न सक्छ त्यही धनी हो, त्यसैको विजय हुन्छ र त्यसैलाई लाभ हुन्छ। यस क्रममा यो हाम्रो दिनेश एफएमले जुन निरन्तर रूपमा विभिन्न विषयहरूलाई विभिन्न मोडलका आधारमा, नयाँ नयाँ कन्सेप्टका आधारमा, जो भित्रका कुराहरूलाई, साना साना कुराहरूलाई पनि अति महत्त्वपूर्ण दिएर बाहिर ल्याएको छ, यो साह्रै स्वागतयोग्य छ। कतिपय विषयहरू यस्ता हुन्छन् जो हेर्नमा सामान्य हुन्छन् तर त्यसले समाजको र मानव जीवनमा ठुलो प्रभाव पारिरहेको हुन्छ, यसले एउटा खोजमूलक कार्यलाई अगाडि बढाएको छ जो स्वागतयोग्य छ।
तपाईँ आफै पनि एकजना भनौँ न यो विद्यार्थी, सञ्चार क्षेत्रकै विद्यार्थी, पत्रकारिता विद्यार्थी, आफै साहित्यकार, तपाईँ साहित्य जगतकै एउटा सुदूरपश्चिम हस्ती नै हो, तपाईँको त आज संयोग भन्नुपर्छ दिनेश एफएमको तपाईँको जुन बिहानी पख हाम्रो प्रभातमा चाहिँ जुन भनौँ न ओपनिङ हाम्रो स्टेसन ट्युन बज्छ र राति हामी सुत्दाखेरिको जुन सिरानीमा राखेर दिनेश एफएमको ट्युन बज्छ, यसको रचनाकार पनि हुँदो रहेछ, बडो गर्व लाग्यो आज।
धन्यवाद यसको लागि, यो हाम्रो यो धन्यवाद मलाई भन्दा पनि गोपाल हमालजीलाई दिनुपर्छ र यसको शुभारम्भ उहाँ काठमाडौँमै हुनुहुन्थ्यो, उहाँले काठमाडौँबाट मलाई फोन गर्नुभयो र म एउटा चाहिँ हामी यो बनाउँदैछौँ यो दिनेश एफएमको आइडियल। मैले त्योभन्दा अगाडि पनि भनेको थिएँ यो घोडागढी हुँदाखेरि, गोपालजी तपाईँले चाहिँ एउटा ल्याउनुहोस्, तपाईँ एउटा सम्भावना भएको व्यक्ति हो, तपाईँले चलाउनुपर्छ भनेको थिएँ तर त्यति बेला केही बोल्नु भएन। त्यसको 2-3 वर्षपछि वास्तव उहाँले योजना बुझ्नु भएको रहेछ अनि काठमाडौँबाटै फोन गर्नुभयो, ल अहिले तत्काल दिनुहोस् 10 मिनटभित्र। मैले 10 मिनटभित्र रचना गरेर दिएको आइडियल हो यो,
बडो स्ट्रिक्टली हुनुहुन्छ फेरि
एकदमै
अब धेरै बयान नगरौँ उहाँको। अब हामी विषयवस्तुमा प्रवेश गरौँ, अघिल्लो वर्ष तपाईँले गोदावरी महाकुम्भ मेला एउटा कन्सेप्टमा अगाडि बढाउनु भयो हजुर अलिकति त्यो विगतलाई कोट्याउन
हजुर
के भए प्रगति उन्नति तपाईँको कन्सेप्ट सफल भयो या असफल भयो
अत्यन्त सफल सफल यस मानेमा कि त्यहाँ लाखौँ लाख श्रद्धालुहरू गए र हाम्रो उद्देश्य के थियो भने जो हाम्रा यहाँका नदी नाला यहाँका पावन तीर्थहरू प्राचीन कालदेखि नै जो मूल्य मान्यताहरूद्वारा स्थापित भएका थिए तिनीहरू ओझेलमा पर्ने अनि हामी एउटा धर्म कर्मको नाममा बाहिर छ भनेर सानो सानो श्राद्ध गर्नको लागि अनि तर्पण गर्नको लागि त्यसपछि विवाह गर्नको लागि यहाँबाट सुन चाँदी दुलाहा दुलहीलाई बोकेर हरिद्वारमा पुग्नुपर्ने नैविशारण्य पुग्नुपर्ने गोला गोकर्णनाथमा पुग्नुपर्ने जो एउटा अवस्था थियो त्यसले गर्दाखेरि हामीहरू लामो समयसम्म भारतमा गएर हामीले खर्च गऱ्यौँ अब यो हामी सीमावर्ती क्षेत्रमा हाम्रो र भारतीय जनताहरूको पनि यसमा एउटा आस्था छ अब उहाँहरू आउनुपर्छ आसममा हामीले दियौँ अब हामीले उहाँहरूले हामीलाई दिनुपर्छ त आसममा हामी गयौँ अब उहाँहरूले दिनुपर्छ त यो अवधारणा ल्याएर यसको चाहिँ एउटा विकास यो धेरै सम्भावना भएको ठाउँ र यसको प्राचीनतादेखि नै यो गोदावरी हामीले बनाएको होइन हामीले त खालि पुनर्जागरण मात्र गरेका हौँ यहाँ त भगवान् कृष्ण आउनुभएको छ भगवान् शिव स्वयं प्रकट हुनुभएको छ भगवान् राम यहाँ आउनुभएको छ भीष्म पितामा आउनुभएको छ पाँच पाण्डवले यहीँ आएर यो यज्ञ गर्नुभएको छ यस्तो एउटा महत्त्वपूर्ण ठाउँ ओझेलमा परेको थियो यहाँहरू सबैको सद्भावले सबैको शुभ सङ्कल्पले गत वर्षको जो महाकुम्भ मेलाको आयोजना भयो त्यो कुम्भ पनि हामीले नयाँ नै हो कुम्भ भन्दा हामीले कुनै नक्कल गरेका होइनौँ हामीले त्यसको नामाकरण गोदावरी अमृत महास्नान कुम्भको सम्बन्ध अमृतसँग छ अमृत महास्नान अमृतको घडालाई खोज्ने बेलामा त्यहाँ छिट्टा परेका हुन् त्यो अमृत महास्नान त दिव्य सहस्त्र कुम्भ दर्शन मेला हामीले आसामका जति संसारमा जति कुम्भ भएका छन् ती सबै कुम्भका प्रतीकहरू सम्पूर्ण 33 कोटी देवी देवताको आह्वान गरेर हामीले कलश पनि स्थापना गऱ्यौँ हामी सम्पूर्ण भगवान्लाई कलशमै स्थापित गर्छौँ यस कारण त्यो हाम्रो आफ्नै किसिमको एउटा मौलिक एउटा मेला थियो कुम्भ मेला थियो जो अहिलेसम्म त्यस्तो कुम्भ मेला भएको छैन त पूर्ण रूपमा सफल भयो देशको राष्ट्रपतिबाट समुद्घाटन भयो देशका उप प्रधानमन्त्री प्रधानमन्त्री पूर्व प्रधानमन्त्रीहरू र सबै राजनीतिज्ञहरू
अहिले पनि त्यो भनौँ न अहिले पनि त्यो मानसपटलमा उहाँहरूको छ कि काठमाडौँबाट यदि सुदूरपश्चिम आउनुभयो भने एकपटक चाहिँ गोदावरी चाहिँ जानैपर्छ भन्ने त्यो अहिले पनि कन्सेप्ट डेभलप भइसकेको छ बिस्तारै बिस्तारै हुँदै पनि छ जुन हाम्रा नेपालीहरू अहिले पनि यो चर्चा गर्ने हो यो विषयमा बिस्तारै प्रवेश गर्ने हो भने अहिले पनि हाम्रो मानसिकता के छ भने हामीले पुण्य कमाउने हो भने हरिद्वार नै जानुपर्छ है
अब अलिकति एउटा बुझिदिनुपर्ने के छ भने यसको अवधारणा पनि यहाँले ठिक ठाउँमा कुरो ल्याउनु भयो मलाई पनि यही थियो पहिला मलाई पनि यही विश्वास थियो जहाँ अहिले जो तपाईँले यहाँका मानिसको मनोविज्ञान भन्नुभयो 2066 सालमा हरिद्वारमा जो महाकुम्भ लाग्यो हामी पनि 10 गाडी लिएर यहाँबाट गएका थियौँ फेरि पनि जाउँला होइन त्यो गङ्गा त हामी सबैको एउटा प्रतीक हो ठुलो आस्था छ त्यसप्रति तर त्यहाँ गएर हामीले पनि जब त्यहाँ रातभरि चाहिँ बगडमा सुत्यौँ 2 बजे नै हामीलाई उठायो पुलिसहरूले लौ उठो 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 हामी बाटामा रहेछौँ बस्ने ठाउँ थिएन त्यहाँका ढुङ्गा प्रसाद माटो पनि प्रसादको रूपमा बिक्री भएको थियो पातहरू फुलका रूपमा बिक्री भइरहेका थिए त्यसपछि त्यहाँ गङ्गामा डुब्ली लगाउँदै थिए मानिसहरू जब गङ्गामा चुर्लुम डुब्की लगाउँथे गङ्गे छ यमुने छ भयो गोदावरी सरस्वती गङ्गे छ यमुने छ भयो गोदावरी सरस्वती गङ्गामा स्नान गरिरहेका हुन्छन् गोदावरीको नाम लिइरहेका छन् त्यसपछि नै यो परिकल्पना आएको हो अब हामी गङ्गामा स्नान गरिरहेको छौँ त गङ्गासँगै गोदावरीको नाम लिनुहुन्छ गोदावरी र गङ्गा त समान हुन् यी सबै पनि हाम्रा जति पनि नदीनाला छन् यी सबै गङ्गाका स्रोतहरू हुन् गङ्गा जति यो समग्र गङ्गा छ त्यो एकै ठाउँमा उम्रेको अथवा एउटै ठाउँमा उद्भव भएको होइन हाम्रा हिमालयदेखि लिएर जति पनि हामी गङ्गा पूर्ववाहिनी भएर बगेकी छन् र यी गङ्गामा यमुनादेखि लिएर त्योभन्दा अरू पनि थप हाम्रा त समग्र नेपालका जति पनि नदी नालाहरू छन् यी सबै गङ्गाका मुहान हुन् गङ्गाका स्रोत हुन् यी सबै गएर गङ्गामा मिल्छन् हाम्रा 3 वटा नदीहरू छन् गण्डकी कोशी कर्णाली यहाँ सप्त कर्णाली कर्णालीमा हाम्रा कुन कुन मिल्छन् महाकाली कर्णालीमा मिल्छन् सेती बुढी गङ्गा बबई शारदा राप्ती यी सबै कर्णालीमा मिल्छन् र तल गएर यी सरयू भन्छन् यी सरयू गएर फेरि चाहिँ गङ्गामा मिल्छन् माथि हामीले नारायणी सप्त गण्डकी भन्छौँ ती सप्त गण्डकी मध्येका त्रिशुली गण्डकी काली गण्डकी सेती गण्डकी नारायणी जति पनि छन् ती नदीहरू ती पनि गएर गङ्गामा मिल्छन् त्यसपछि कोशी मेची कोशी जति पनि चाहिँ हाम्रो बागमती नदीहरू छन् ती सप्त कोशी भएर ती सबै गङ्गामा मिल्छन् त गङ्गाको मूल स्रोत नै हाम्रो नेपाल र भारतको उत्तराखण्ड हो अर्थात् मानसरोवर हो यसको जो हाम्रो ठिक पछाडिपट्टि छ यसकारण यो गङ्गा र गोदावरीमा कुनै अन्तर छैन
वास्तवमा मिठो कुरा गर्नु गर्दै हुनुहुन्छ पदमजी अब अलिकति यो चर्चा गर्ने हो भने अघिल्लो पटक तपाईँले गोदावरी त्यत्रो महाकुम्भ मेला लाउनु भयो
हजुर
न तपाईँका भनौँ न त्यसको चाहिँ उत्तराधिकारी नै छन्
हजुर
होइन तपाईँको त भनौँ न
बिल्कुल
यो कुरा होइन
यदि देश नै उत्तराधिकारी हो मेरो त समाज उत्तराधिकारी तपाईँ उत्तराधिकारी हो ऊ जति छन् त्यो सब उत्तराधिकारी
त्यो एउटा डिप्लोमेटिक हुन सक्छ पदमजी जुन किसिमले अहिले हेर्ने हो भने धेरैले आशंका गर्छन् यो प्रश्न मेरो होइन बजारमा सुनिने प्रश्न हो
त्यति धेरैले लाखौं करोडौं दान गरे, धेरै सहयोगहरू आए,
बहुत राम्रो कुरा गर्नुभयो।
कता गयो होला त्यो? नदेखिन्छ त्यहाँका ढुङ्गाहरूमा बनेको पनि देखिँदैन, भत्केर लगिसक्या देखिन्छ।
साह्रै राम्रो कुरा गर्नुभएको छ। हामीलाई 70 लाख रुपियाँ सरकारबाट आयो, त्यसको लागि आज म प्रश्न गर्न चाहन्छु। 70 लाख रुपियाँ हामीले प्रश्न त पहिला नै यो पत्रकार सम्मेलन गरेर चैत 30 गतेको दिनमा हामीले गरिसकेका थियौँ, र 70 लाख रुपियाँ मध्ये 45 लाख रुपियाँ हाम्रो सहरी विकास डिभिजन कार्यालयबाट जो त्यहाँ निर्माण भएका छन् र त्यसबाट संरचना निर्माण भएका छन्, 10 लाख रुपियाँ हाम्रो सहरी यो जल उत्पन्न प्रकोप जसले खोलामा बनाएको थियो, ड्याम बनाएको थियो,
त्यो त कामै लाग्यो,
त्यो त त्यति बेला त्यस बेलाको लागि बनाएको छ, त्यो त लग्ने हिसाबले बनाएको हो, त्यो दिएको थियो। त्यसपछि 7 लाख रुपियाँ त्यसको पारिपट्टि हाम्रो यो संस्कृति मन्त्रालयले दिएको थियो, र त्यो देखेको
तपाईँले जुन भन्नुभयो नि अहिले एउटा प्रसङ्ग बडो मिठो उठाउनु भयो, तर मलाई त्यो विषय मन परेन। जुन तपाईँले भन्नुभयो लाखौँ 10 लाख रुपियाँ जुन चाहिँ भनौँ न जल उत्पन्न प्रकोपले जुन दियो भन्नुभयो नि, यदि त्यसमा हामीले केही अरू थप रकम गरेको भए, मेरो एउटा कन्सेप्ट मैले तपाईँले भनेको थिएँ सायद झुलुङ्गे पुल निर्माण गर्नुपर्छ,
त्यो पनि छ, त्यो अब आजै नै आज 10 बजे हामी चाहिँ जिल्ला विकासबाट यो सिफारिस लिएर कुरा भइरहेको छ। अस्ति पनि हाम्रो अब कुरा अलिकति बाहिर गयो, त्यसलाई फेरि एकछिनपछि गर्नुहोला। यहाँ रकमकै कुरा छ, किन रकमको कुरा आइसकेपछि सबभन्दा सफलता र असफलता हुने भने रकममा नै हो, किनभने रकम भने यस्तो चाहिँ 20 हो, त्यसबाट बच्न अब करोडौँ रुपियाँ त बिल्कुलै करोडौँ रुपियाँ त आयो होला हाम्रो चाहिँ 1 करोड जति चाहिँ के 70 लाख सरकारबाट आयो, र हाम्रो सम्पूर्ण लागेर हाम्रो चाहिँ 77 लाख त हाम्रो पनि उठेको छ, हाम्रो कुम्भ मेलाबाट उठेको छ, त्यो सबै दान दक्षिणा यताउता सबै खर्च गरेर हामीसँग अहिले पनि 27 लाख रुपियाँ हामीसँग बचत छ। हामीले बैङ्कमा कृषि विकास बैङ्कको चाहिँ धनगढीमा र नवजीवन बैङ्कमा हाम्रो राखेको छ। अस्ति पनि हामीले भनेका छौँ, यो मान्छेहरूले किन सुनिरहेको छैन मलाई चाहिँ लागेको छ कि पत्रकार सम्मेलन गरेर पनि हामीले बाहिर ल्याएका छौँ, सरकारबाट 20 लाख रुपियाँ हामीलाई आयो
बनेको, त्यहाँ के देखिन्थ्यो भने स्वाभाविक
यो त्यहाँ बनेको छ नि, अब त्यहाँ कति त्यसबाट के बन्यो म यहाँलाई दिन्छु। त्यसबाट के बनेका छन् भने 2 यज्ञशाला बनेका छन्, 2 मन्दिर बनेका छन्, विष्णु मन्दिर गणेश मन्दिर, 1 कुम्भ वाटिका बनेको छ, 1 मञ्च बनेको छ, 22 पक्की टोयलेटहरू बनेका छन्, र 51 कच्ची टोयलेटहरू बने, त्यो त महाकुम्भ हो, त्यसमा त 10 करोड रुपियाँ खर्च हुनुपर्ने हो, तर यहाँ त हामीले त्यस्तो होइन, तपाईँले आफै खर्च गर्नुभएको छ, मैले आफै खर्च गरिरहेको छु, सबैले आफै खर्च गरिरहेका छन् गएका छन्। यो तरिकाले सरकारले यहीँ चतराधाममा 1 करोड रुपियाँ दियो त्यही कुम्भ मेलाको लागि, तर हामीलाई 20 लाख रुपियाँ दियो, त्यो 20 लाख पनि हामीले बचाएर राखेका छौँ, हेर्नुहोस् बचाएर राखेका छौँ। अब बाहिरबाट जोगीले कति दक्षिणा खायो त्यो कहाँ गयो, अर्खाले ब्राह्मणले कति कमाएर लियो कहाँ गयो, त्यसको हिसाब किताब,
त्यसको हिसाब किताब राख्नुपर्ने त
त्यो हाम्रो
दायित्व
होइन, किनभने त्यहाँ त अब त्यो प्रत्येकले चाहिँ अब त्यो हाम्रो कन्ट्रोलभित्र, हाम्रो चाहिँ हामीले सुरुमा नै के भनेका थियौँ भने हाम्रो काम भनेको बाटो बनाइदिने, हाम्रो काम भनेको शान्ति सुरक्षा दिने, हाम्रो काम भनेको चाहिँ प्रकाश दिने, उज्यालो दिने, त्योभन्दा बढी यहाँमा हाम्रो मात्र होइन कुनै पनि ठाउँका जति पनि कुम्भहरू छन् त्यो कुम्भको चाहिँ व्यवस्थापन नै त्यस्तै तरिकाको हुन्छ। हामीलाई त सौभाग्य भयो कि सरकारले हामीलाई पत्यायो, यी चाहिँ 75-70 लाख रुपियाँ हामीलाई दिँदाखेरि त्यो 70 लाखका बनाएका संरचनाहरू त्यहाँ ढुङ्गा मात्रै थियो पहिला, त्योभन्दा अगाडि जाने दर्शनार्थी अहिले तपाईँ पनि हेर्नु होला नि, त्योभन्दा अगाडि त्यहाँ के थियो र त्यो बगरमा
एउटै सन्चो छैन, त्यही भएर
आउनु होला,
ठिक छ।
त्यसमा जो झुलुङ्गे पुलको कुरा निकाल्नु भएको छ, त्यो हाम्रो माननीय पुष्करनाथ ओझाजीले अस्ति गएर तत्कालै कुरा गर्नुभएको छ, हाम्रो गुरु योजना छ, त्यो सहरी विकासले यति बेला गुरु योजना बनाइदिएको छ, संस्कृति मन्त्रालयले पनि 5 लाख रुपियाँ हामीले छुट्याएका छौँ, त्यो फेरि अबको 50 वर्षपछि कस्तो देखिने त्यो बनाउनुहोस् तपाईँ भनेर दिएको छ।
ओके, यसको समग्र संरचनाको विषयमा एकैछिनमा चर्चा गरौँला, यतिखेर म अनिलजीलाई आग्रह गर्न चाहन्छु छोटो व्यापारिक विश्रामका निम्ति। यो छोटो व्यापारिक विश्रामपछि यहाँहरूलाई पुनः स्वागत गर्न चाहन्छु। कार्यक्रम तातो बहस यहाँहरूले सुन्दै हुनुहुन्छ दिनेश एफएम 93.8 मेगाहर्ज मार्फत, र आज हामी चर्चा गरिरहेको छौँ गोदावरीमा यस वर्ष पनि 12 राशि 9 ग्रह र 27 नक्षत्रको चाहिँ एउटा मेला नै आयोजना गरिएको छ, र यस मेलाका मूल संयोजक हुनुहुन्छ हामीसँग, आयोजक समितिका संयोजक हुनुहुन्छ हामीसँग पदमराज जोशी हुनुहुन्छ, उहाँलाई म पुनः वेलकम गर्न चाहन्छु, पुनः स्वागत छ यहाँलाई पदम सर।
धन्यवाद धन्यवाद।
जुन हामी आर्थिक कुरालाई अलिकति कोट्याउन मन लाग्यो मलाई,
हजुर
होइन अलिकति, किनभने यो अझ क्लेरिफाई हुने
मौका,
जुन तपाईँले भन्नुभयो यत्रो पैसा आयो यसलाई चाहिँ अब धेरैले भनेका थिए हामीले दियौँ त्यो पैसा कता गयो त, होइन यो पैसालाई चाहिँ अलिकति पारदर्शिता हुनुपर्ने, हामीले दियौँ हाम्रो नामै उच्चारण छैन, पदमजीले कता के गरिदिनु भयो, यो यसमा पुरा तपाईँहरूको कमिटी नै कहीँ मिलोमतो भएर, अब धार्मिक क्षेत्रमा पहिले कहिले पनि फेरि यो कस्तो छ भने आस्थाको केन्द्र हुन्छ, अख्तियारले पनि छानबिन गर्न मिल्दैन, गर्दै गर्दैन, किनभने अब आस्थाको केन्द्रमा कसले गरिदियोस्, माथि इन्ट्रेस्ट पनि दिँदैन, यो अलिकति क्लियर गर्नु त यसलाई अलिकति क्लियर गर्नुहोस् त।
अब यो एउटा हामीले हाम्रा स्रोतहरू म यहाँलाई निवेदन गर्न चाहन्छु, हाम्रा स्रोत मध्येको 20 लाख रुपियाँ नेपाल सरकारले दिएको हामीलाई
त्यो अघि पनि यहाँले उद्घोष गरिसक्यो
जस्ताको तस्तै हामीसँग हामीले बचाएर राखेका छौँ त्यसपछिको हामीहरूको हाम्रो स्रोत भनेको सदस्यता हो हामीले 1100 रुपियाँ लिएर हामीले यसका संस्थापक सदस्यता वितरण गरेका छौँ ती संस्थापक सदस्यताहरूको नाम हामी किताब निकाल्दैछौँ फागुन मुसान
त्यसमा
क्लियर आउँछ जति सदस्य आउँछन्
मनमा कसैको खोट रहँदैन
सवालै रहँदैन जति सदस्य आउँछन् तिनको नाम त्यहाँ आउँछ जति नामहरू टाइप किनभने सदस्यता काटिया छ त्यहाँ हामीले किताबमा नाम निकाले मार्छ नि भोलि उसले उसले उसमा प्रमाण छ नि
आउँछन् पद्मजीलाई समाउँछन्
समाउँछन् अनि त्यसमा सदस्यता समात्नु पर्यो नि समात्नु पर्यो नि आस्थालाई खेलबाड गर्न मिल्छ र अनि समात्नु पर्छ त्यसबाट हाम्रो क्लियर हुन्छ हजुरको हामीले 5000 सदस्यता काट्या समयपछि हाम्रो त्यसको हिसाबमा हुन्छ 2000 काट्या छ भने त्यसको त्यो प्रश्न हुन्छ त्यसपछि हामीलाई दान दिएको छ 1008 कलश हामीलाई श्याम सुन्दर तालजीले आफै दिनुभयो त्यो जिन्सीमा आएको हो हामीले 1000 कम्मल बर्म ऋषि गौरीशङ्करजी महाराजले दिनुभएको हो 50 क्विन्टल चामल 10 क्विन्टल दाल 50 टिन तेल सब दिल्लीबाट आएको हेर्नुहोस् है अब यहाँ फेरि म श्रद्धाका साथ नाम लिन चाहन्छु 2 लाख रुपियाँ हामीले हाम्रा बद्रीनाथ भण्डारीज्यू आदरणीय जो हाम्रो सामाजिक व्यक्तित्व हुन्छ उहाँले दिनुभएको छ 1 लाख रुपियाँ हाम्रो ओम प्रकाश अग्रवालबाट आएको छ ठुल्ठुलो रकमलाई म भन्दैछु 1 लाख रुपियाँ राजकुमार अग्रवालबाट आएको छ र यसै गरिकन हाम्रो चाहिँ 51,000 रुपियाँ हाम्रो प्रेमराज पनिरबाट आएको छ 51,000 रुपियाँ हाम्रो
ठिक छ यो व्यक्तिगत नामहरूको नामलाई तपाईँ किताबमा निकाल्दै हुन्छ सबैले बुझिहाल्छ नि
सम्मान
गरायो ठिक छ यो अलिकति चर्चा गरिरहँदा एउटा कुरा तपाईँहरू यत्रो धाम मेला आयोजना गरिरहनुहुन्छ वर्षेनी होइन यो मकर सङ्क्रान्तिदेखि लिएर केही दिनका लागि यो वर्ष तपाईँहरूलाई 12 दिनका लागि 12 राशिहरू वास्तवमा मानिसका जीवनमा जन्मिने बित्तिकै केही न केही लिएर आउँछौँ हामी हेर्नुहोस् आउँदा हामी भनौँ न शरीरमा लुगा हुँदैन हात मुठी बाँधेर आउँछौँ एउटा हाम्रो आस्थाको केन्द्र है मैले जहाँसम्म अध्ययन गरे अनुसार मलाई घरको मान्छेले जुन भन्छन् नि त्यही हाम्रो जीवनमा कहिले न कहिले ग्रहको राशिको छाया हामीले जहिले पनि बोकिरहेको हुन्छ हाम्रो राशिमा ग्रहको छाया नक्षत्र जुन तपाईँहरू भन्दै हुनुहुन्छ अलिकति यो मलाई कौतूहल त जागेको छ
निश्चय पनि हाम्रो यो जो छ म त्यति ज्योतिष शास्त्रको विद्यार्थी होइन मलाई थाहा छैन तथापि हाम्रो संस्कार त हो नि त संस्कार जस्तै यहाँलाई विश्वास हो त्यही विश्वास मलाई हो यो खगोल शास्त्र जो आकाश छ पृथ्वी छ
पृथ्वी छ
हाम्रो यो सबै त सूर्यलाई केन्द्रमा राखेर सबै सूर्यमण्डलको वरिपरि ग्रहहरू घुमिरहन्छन् सौर्यमण्डल हो तर तीमध्ये 27 नक्षत्रहरू भनेका ती पनि ताराहरू नै हुन् अथवा ती भागहरू हुन् यो पृथ्वी पनि एउटा तारा हो नि त चन्द्रमा पनि एउटा तारा हो 27 नक्षत्रहरू हामी हाम्रो जन्म कुण्डली बनाउँदाखेरि हामी कुन नक्षत्रमा जन्म्यौँ र त्यो नक्षत्र अनुसारको कुन राशि भयो र त्यो राशिहरू कुन कुन ग्रहमा गएर बसेका छन् भन्ने किसिमको हाम्रो जीवनसँग त्यसको सम्बन्ध हुन्छ
र धेरैले भाग्यलाई होइन कर्मलाई विश्वास गर्नुपर्छ भन्छन्
मैले पनि भाग्यमा होइन यो त विज्ञान हो नि त विज्ञान त कर्ममा आधारित हो नि त कर्ममा आधारित हो र हाम्रो अब यसको अध्ययन हाम्रा ऋषिमुनिहरूले कसरी गरे ऋषिमुनिहरूले परिकल्पना गरेका कुराहरू यो यो हो यो होइन भन्ने क्षमता ममा छैन तथापि हाम्रो विश्वास हो
विश्वास
आस्था हो हामी गङ्गा स्नान गरिसकेपछि हामी पुण्य प्राप्त गर्छौँ भन्ने हाम्रो मनमा एउटा शुभ सङ्कल्प आउँछ त्यो शुभ सङ्कल्प नै धर्म हो क्या नकारात्मक कुराहरू आउनु भनेको पाप हो शुभ सङ्कल्प हामी त ऊर्जा आयो नि त मैले स्नान गरेँ मैले शुद्धि भएँ अनि त्यसपछि हामीले मेरो ग्रह मेरो राशि चाहिँ तपाईँको के राशि हो मेघ राशि होला अथवा बृहस्पति वीरका राशि होला कन्या राशि होला जुनसुकै राशि होला मेरो राशिमा गएपछि ए मैले आज मेरो राशिको दर्शन गर्न पाएँ उसभित्र एउटा प्रफुल्लता आउँछ र सकारात्मक
धेरै मान्छेमा अहिले पनि त्यो कन्सेप्ट हामीमा पनि छ बिहान पख हामीले पत्र पत्रिकालाई हामी अहिले पनि त्यो बिलिभ गर्छौँ क्या
बिलिभ गर्छौँ
मेरो राशिफलमा के लेखेको
के लेखेको छ अनि अब यस्तो राशिफल अहिलेसम्म सञ्चार माध्यमको यो सञ्चार जगतबाट अथवा हामी पञ्चाङ्गबाट हामी सुन्थ्यौँ अब हामीले देख्ने पनि बनायौँ क्या त्यहाँ राशि
आफ्नो राशि गएर त्यहाँ गर्ने
त्यही पूजा हामीले स्थापित गरेका छौँ कर्मकाण्ड अनुसार त्यहाँ गएर त्यसमा चाहिँ आफ्नो धुप बत्ती पूजा फल जे छ दर्शन गर्ने त्यहाँ राखिदिएका छौँ कलशहरू राखेका छौँ कुन राशि कुन कलशको हो सम्पूर्ण कुराहरू हाम्रा कलशमा नै हुन्छन् कुम्भमा नि कुम्भ भनेको घडा हो क्या घडा भनेको यो शरीर हो जीवन हो यो शरीर हाम्रो घडा हो हाम्रो आमाको चाहिँ जो पेटको गर्भाशय हो त्यो कुम्भ हो त्यो कुम्भबाट नै एउटा डिम्बको रूपमा हामी त्यहाँ प्रवेश गरेर एउटा जीवनको निर्माण हुन्छ यतापट्टि जाउँ भने यो दर्शनको कुरा
दर्शनका कुरा
बाहिर जाला कुनै दिनमा गर्ला तपाईँ राम्रो हुनुहुन्छ होइन तर हाम्रो जीवन समग्र यो संसारको जीवन जीवनको निर्माण कुम्भबाट हुन्छ कुम्भ आमाको गर्भाशय त कुम्भ हो नि त आमाको कुम्भ कुम्भ बिना त मान्छेको कोही हुनै सक्दैन आमा भने त महान छ यो संसार सृष्टि आमाको कुम्भमा आमाको गर्भमा नै निहित छ आमाको कुनै मूल्य हुँदैन
तर एक गति बडो करिब करिब 2 लाख हारिमा चाहिँ दर्शनार्थीले दर्शन गरेर त्यहाँ भक्तालु श्रद्धालुहरू पुगे भन्ने मैले विभिन्न माध्यमबाट थाहा पाएँ म जान पाएन मलाई सन्चो थिएन बडो अत्यन्तै शरीरले थिर्नै नसक्ने भएको थिएँ म अनि यो हेर्ने हो भने त्यति ठुलो आस्था बोकेका छन् अहिले पनि गोदावरीसँग होइन
हजुर
एउटा क्वेसन अरू पनि छ बाँकी यो पहिले म जोड्न चाहन्छु तपाईँहरूले व्यवस्थापन बडो फितलो बनाउनु भयो भन्ने गुनासो आयो
नै यति बेला त व्यवस्थापन फितलो थिएन नि त बिल्कुलै थिएन किनभने हामीले ट्राफिक व्यवस्थापन यति सुन्दर तरिकाले बनाएको थियो हाम्रो प्रमुख जिल्ला अधिकारीज्यूलाई हामीले भेट्यौँ हाम्रो एसपी साहबलाई हामीले भेट्यौँ त्यहाँको माथिको एसपी साहबलाई भेट्यौँ अनि सशस्त्र प्रहरी नेपाली सेना कहीँ कतै छैन कुनै पनि त्यस्तो किसिमको चाहिँ व्यवस्थापन
बनाऊ न दर्शनार्थीले त लामो हिँड्नु पर्यो भन्ने त आयो नि त तपाईँहरूले 2-3 किलोमिटर हिँडाइदिनु भयो
होइन त्यो दर्शनार्थीहरू कसरी हिँडाउनु भनेपछि ट्र्याक्टरमा आयो हेर्नुहोस् ट्र्याक्टरमा आयो टाढा टाढा ट्र्याक्टरमा आयो यदि ट्र्याक्टरलाई हामीले चाहिँ त्यो मूल ठाउँमा लिइयो भने त फेरि त्यहाँ त गत वर्षको जस्तो जाम हुन्छ नि त ट्र्याक्टरमा आइसकेपछि ट्र्याक्टरलाई हामीले बन्देमा रोक्यौँ ठुला जो बसहरू हुन् त्योभन्दा दुर्घटना सबभन्दा सुरक्षा चाहियो नि मान्छेलाई सुरक्षाको कारणले ट्र्याक्टर भनेको त अब अलिकति अप्ठ्यारो किसिमको विषय हो नि त कहिलेकाहीँ त्यो चक्का खुलेर ठुलो मासमा त्यो ट्राली नै अलग जान्छ त्यो हामीले सुरक्षाका कारणले गराएका हौँ हाम्रो बाध्यता हो त्यो बाटो नभएर ठाउँ नभएर भन्दा पनि सुरक्षा किनभने एउटा लस्कर लागेको छ त्यो लस्करमा ट्र्याक्टर लिदिउँ काहीँ दायाँ बायाँ के भइदियो सुरक्षाको सबभन्दा ठुलो कुरा हो चुनौती सुरक्षा हो अनि हामीले त्यो ठुला छ जो ट्र्याक्टर छन् ट्र्याक्टरलाई यो बन्देमा हिँड्दाखेरि हामीलाई 1.5 किलोमिटर हिँड्नु परेको बढी होइन अब 8-8, 10-10 किलोमिटर हिँड्नुपर्छ अन्यतर्फ तीर्थमा भनेपछि 1.5 किलोमिटरको ठुलो कुरा होइन यसका लागि माफी चाहन्छु कि हामी अब त्यहाँ 4 लाइनको हाम्रो बाटो बनिसकेपछि प्राप्त
मलाई आएर भन्दै हुनुहुन्थ्यो चौरामा
हजुर
मेरो त खुट्टा दुखेर खतम भयो यसपटक चाहिँ बडो हिँड्नु पर्यो भन्ने गुनासो
अब त्यो सामान्य उहाँहरू ट्र्याक्टरमा जानुभयो अब अनि त्यसपछि ठुला बसहरूलाई त बन्दी क्या हनुमान मन्दिर हनुमान मन्दिर त गोदावरीको मुखैमा हजुरको त्यहाँ उतारेपछि अब त्यहाँबाट 0.5 किलोमिटर हिँड्नु नै पर्छ त्योभन्दा माथि हामीले साना गाडी र मोटरसाइकललाई स्पोर्ट जहाँ हामीले गत वर्ष पण्डाल बनाएका थियौँ त्यो गङ्गाजीको किनारमै नै हामीले पुर्याएका छौँ भने यति बेलाको अत्यन्त सुस्त दुरुस्त चाहिँ व्यवस्था हो
तर वर्षमा एक दिन चाहिँ मकर सङ्क्रान्तिको दिन पुरै तामझाम गरेर मनाइन्छ तर वर्षभरि सुस्ताउने एक दिन चाहिँ जुर्मुराउने यो बानी कहिले हट्ला अब तपाईँ
हामीले त बनाइरहेको छौँ हजुरहरूले थाहा छ हामीले त्यति मात्र बनाएका छैनौँ जस्तै यति बेला हामीले 12 दिनको राशि यो किन बनायौँ यसमाथि पनि म भन्न चाहन्छु कुम्भ भनेको चाहिँ यो राशि ग्रहहरूको एउटा यो योग हो 12 राशिहरू हुन्छन् 12 राशिहरूमा कुन ग्रह बसेर गएको हुन्छ र त्यो ग्रह अनुसार कुम्भको योग पर्छ र जम्मा 12 राशिमा प्रत्येक राशिमा एक न एक ठाउँमा कुनै ठाउँमा कुम्भको योग परेको छ अहिलेसम्म ती कुम्भहरू पहिला चाहिँ 4 कुम्भहरू भारतमा थिए हामीले 5 कुम्भ यहाँ स्थापित गऱ्यौँ 8 कुम्भहरू देवलोकमा छन् भनेका थियौँ यो गोदावरी देवलोकको प्रवेशद्वार हो र देवलोकमा भएका 8 कुम्भमध्ये एउटा हामीले स्थापित गऱ्यौँ यहाँ 7 कुम्भहरू एउटा चत्रमा पनि बनाएको छ 7 कुम्भहरू अब अन्यत्र चाहिँ 6
अब कुम्भ त 12 वर्षमा लाग्छ
12 वर्षमा
अब त्यो त सम्भावना छैन तर अब यो खैर यो कुराहरू अब धेरैले जानकारी होला अब गोदावरीमा चाहिँ जुन किसिमको केही दिन पहिले एउटा घटना बाहिर आयो यहाँलाई जानकारी होला यो कुरा कोट्याउन आवश्यक ठाने मैले किनभने मैले त्यो भनौँ न प्रोग्रामको ओपनिङमै त्यो बयान गरिसकेका थिएँ हामी यसरी पूजा गरिरहँदा एउटा धार्मिक स्थल हामी बडो आफ्नो आस्था मान्छौँ जान्छौँ हामी मर्दा पर्दा त्यही स्थान हो गोदावरी है हामी बडो आस्थाले जान्छौँ त्यहाँ
हजुर
र हाम्रो राष्ट्रिय जनावर हाम्रो आस्था गौमातालाई चाहिँ जुन किसिमको बिहेव भयो जसरी हत्या गरियो
हजुर
यो विषयमा त्यो स्थानमा त्यो किसिमको बिहेवले हामी हिन्दू संस्कृति प्रतिको आस्थावान हामी हिन्दू धर्म मान्ने धर्मावलम्बीहरूलाई चाहिँ त्यसको प्रहार के हुन्छ
धेरै ठुलो प्रहार भयो त्यसले यति प्रहार भयो कि त्यसको कल्पना नगर्नुहोस् मान्छेका मन मस्तिष्कहरू गत वर्षको कुम्भ मेला भन्दा पनि बढी चिन्ताको विषय त्यो गयो तर अब यसको कार्यकारण सम्बन्धलाई बुझ्दै जाँदाखेरि एक त त्यो अत्यन्त असावधानीपूर्वक गरिएको छ नि काम र एउटा असावधानी र हल्का फुल्का तरिकाले कुनै विवेक पुर्याएर नगरेको त्यो काम र जसले त्यो एउटा आस्थाको केन्द्र कहीँ पनि आस्थाको केन्द्रमा मात्र होइन त्यस्तो किसिमको त एउटा प्राणीहरूको उसको पनि अधिकार छ बाँच्न पाउने कुनै पनि ठाउँमा त्यस्तो गर्न हुँदैन त्यसमा त त्यो त अझै हाम्रो आस्थाको धरोहर हो आस्थाको ठाउँ हो त्यहाँ ल्याएर त्यो तरिकाले चाहिँ जो गाईहरूको मृत्यु भयो गाईहरूलाई त्यस्तो तरिकाले चाहिँ मर्नुपर्ने एउटा बाध्यतामा चाहिँ अवस्थामा आयो त्यो हामीलाई बडा दुःखका साथ बडा खेदका साथ हामीले चाहिँ यो विषयलाई उठायौँ सबैले उठाउनु भयो यहाँहरूले नै उठाउनु
भयो दुध दुहनलाई
अब अर्को यसको मूल हत्यारा भनेको गाई पालेर जसले गाई गौ सडकमा छोड्यो पहिलो हत्यारा त्यही हो जङ्गलमा छोड्नु नि हत्या गर्नलाई लागि छोड्नु हो कि बाघले खान्छ कि गाईले कुद्छ र त्यहाँ त्यो अब यति बेला त एकै ठाउँमा त्यत्रा गाईहरू मार्नु अहिले त्यसपछि पनि मरेका छन् त्यहाँ लिएर पटापट मर्दैछन् अहिले पनि हामीले त्यहाँ एउटा गाईको लागि पराल दिनुहोस् भनेका छौँ त्यहाँका सन्त महात्माहरूले त्यहाँ थुप्रै गाईहरू छन् त्यसका वरि पनि अहिले गाई छन् हामीलाई पनि कामै गर्न धौ भइरहेको छ र त्यहाँ आफ्नो 5-10 हजार
यी सबै कुरालाई मिलाउँदै जानुहोस् कार्यक्रमको अन्त्यमा छु म एक मिनट हामीसँग छ प्राविधिक मित्रले संकेत गरिसक्नु भएको छ यो 12 राशि 9 ग्रह र 27 नक्षत्रको जुन मेला लाउनु भएको छ किन जाने त्यो मेलामा गोदावरीमा चाहिँ किन जाने यसपटक चाहिँ अन्त्यमा
आफ्नो मन मस्तिष्कका लागि आफूमा सकारात्मक ऊर्जा प्राप्ति गर्नका लागि आफ्नो जीवनमा सकारात्मक ऊर्जा प्राप्त होस् मन एव मनुष्याणम कारणम बन्धमुक्षयो हाम्रा गोठालाहरू गीत गाउँछन् नि सरसर भैँसियामा सरकारी बन्त हो ये परानी दुःख दिन्या ये पापी बन्त हो वास्तवमा यो मन नै सबै चिजको स्रोत हो हेर्नुहोस् यो मनलाई प्रफुल्ल बनाउनुको लागि जीवनमा ऊर्जा प्राप्तिका लागि आफ्नो राशि ग्रह र नक्षत्रहरू छन् र लक्ष्य हवन त्यो गाईको पनि त्यो भएको हुनाले हामीले 1,00,000 आवती दिँदै अहिले हामीले लक्ष्य हवन
धेरै धेरै धन्यवाद आजको अतिथिको रूपमा हामीसँग हुनुहुन्थ्यो गोदावरीमा चाहिँ मेला आयोजना गर्नुभएका आयोजक समितिका मूल संयोजक हुनुहुन्थ्यो हामीसँग पदमराज जोशी हुनुहुन्थ्यो उहाँसँग कुराकानीसँगै आजलाई तातो बहसको यो अङ्क यही समाप्त गर्न चाहन्छु प्राविधिक रूपमा सहयोग गर्ने अनिललाई आभार व्यक्त गर्दै आजलाई कार्यक्रमबाट म नवराज धानुक पनि बिदा माग्छु हवस् नमस्कार।